আলহামদুলিল্লাহ আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه اجمعين اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم جليل القدر علماء کرام مشائخ اعظم اور حاضرین محفل السلام علیکم ورحمۃ اللہ وبرکاتہ جیسا کہ آپ کے علم میں ہے کہ یہ مبارک اور مقدس محفل سلسلہ اشرفیہ کی عظیم علمی اور روحانی شخصیت قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف الاشرفی الجیلانی نور اللہ مقدہ کی بارگاہ میں ہدیہ عقیدت اور محبت پیش کرنے کے لیے منعقد ہو رہی ہے۔ ہر سال ہم ایک مہمان مقرر کو بلاتے تھے اور ان کا خصوصی خطاب ہوتا تھا۔ اس سال ہم نے تھوڑی سی تبدیلی کی، جو آپ نے دیکھی بھی اور سنی بھی، اور اس سلسلے میں دو شخصیتوں نے ہمیں مشورہ دیا۔ ایک میرے برادر اصغر زینت المشائخ صاحبزادہ حکیم سید اشرف جیلانی دامت برکاتہم العالیہ، انہوں نے کہا کہ ہم اس کو تھوڑا سا تبدیل کریں اور علماء کو مختلف عنوانات دے کر پھر حضرت قطب ربانی کی شخصیت پر گفتگو کا موقع دے۔ اور دوسری شخصیت ہمارے سید ریاض علی اشرفی زید مجدہ، جن کے متعلق ہمارے حضرت علامہ حامد علی ناصر صاحب نے فرمایا تھا کہ میرے پیچھے یہی ہے، میں یہی پریشان ہوتا ہوں کہ فیصل آباد کے جس عالم کو اٹھا اس کے پیچھے یہی نکلتا، فیصل کالونی، سوری کیا فیصل کالونی کی، ہر عالم کے پیچھے ریاض علی اشرفی صاحب، اسی لیے آ کر پیچھے بیٹھ جاتے۔ خیر بہرحال اللہ تعالیٰ ان کی عمر میں برکت دے اور ان کی عقیدت اور محبت کو قائم رکھے جو خانواد اشرفیہ سے ان کو ہے۔ انہوں نے بھی اس سلسلے میں ہمیں مشورے دیے اور عنوانات بھی کچھ انہوں نے بھی ترتیب دیے، اور اس کے بعد ان کی پھر تقسیم کا سلسلہ ہوا تو ہم نے ان سے یہی کہا کہ یہ عنوانات آپ خود سب کو تقسیم کر دیں، کیونکہ ان علماء کو جو یہاں پر موجود ہیں اکثر کو میں نے نہیں سنا تھا، بلکہ بہت کم کو میں نے سنا، اور ہمارے حامد علی ناصر صاحب اور مفتی عبد الباری صاحب تو ماشاءاللہ شہنشاہ خطابت، زوردار گرجدار شاندار خطاب انہوں نے فرمایا۔ ان کا خطاب سننے کے بعد تو میں سوچ رہا تھا میں اپنا خطاب کینسل کروں، زبردست خطاب حضرت نے فرمایا۔ باقی یہ کہ ہمارے علامہ سعید صاحب، انہوں نے بھی ماشاءاللہ بہترین خطاب کیا، اور جو جو موضوعات ان علماء کو دیے گئے الحمدللہ انہوں نے اس کا پورا پورا حق ادا کیا۔ اور ایک بات جو میں نے ریاض علی اشرفی صاحب سے کہی تھی وہ انہوں نے ان تک پہنچا دی کہ یہی تقاریر تحریری طور پر ہمیں پہنچا دے تاکہ یہ پھر ماہنامہ اشرف میں شائع کی جائیں اور اس کے علاوہ بھی مقالات کی صورت میں ہم اس کو شائع کریں۔ تو یہ اس طرح کی ایک میٹر حضرت قطب ربانی کی ذات والا صفات پر جمع ہوگا اور آپ کی شخصیت کے مختلف گوشوں پر گفتگو کی جائے گی۔ ہمارے سعید صاحب فرما رہے تھے کہ حضرت قطب ربانی کو کتب سے بڑی محبت تھی، اور جب ہندوستان سے تشریف لائے تو کتابیں ہی لے کر آئے، اور یہ حقیقت ہے کہ آپ نے فرمایا تھا کہ یہ چیزیں اگر ضائع ہو گئیں تو دوبارہ نہیں مل سکتی، خاندانی تبرکات اور قلمی کتابیں اور اس کے علاوہ جو پرنٹڈ کتابیں صرف وہ لے کر آئے، باقی سب چھوڑ دو. اور حقیقت یہی تھی کہ ساری چیزیں ہو گئی، اگر وہ تبرکات تلف ہو جاتے، وہ کتابیں تلف ہو جاتی تو آج کہاں وہ میسر. لیکن الحمدللہ حضرت کی کتب بھی موجود ہیں، ہمارے بزرگوں کے تبرکات بھی موجود ہیں. آج ہماری کیفیت یہ ہے کہ ہم نے پڑھنا چھوڑ دیا، کتابیں ٹھیلوں پر فروخت ہو رہی ہیں اور جوتے شوکیس میں رکھ کر فروخت ہو رہے ہیں. اب دیکھیں دکانوں پہ جا کر شوکیس میں جوتے لگے ہوئے ہیں اور کتابیں، وہ بےچارا کپڑا بچھا کے زمین پر کتابیں بیچ رہا ہے یا ٹھیلے پر کتابیں بیچ رہا ہے. اور لوگوں کی کیفیت یہ ہے کہ 2000 کا جوتا لینا پسند کر لیں گے، 500 روپے کی کتاب لینا پسند نہیں کریں. کسی نے بڑی پیاری بات کہی تھی کہ جس قوم کے افراد 2000 کا جوتا لینا پسند کریں اور 500 کی کتابیں نہ خرید سکیں، اس کا مطلب یہ ہے کہ اس قوم کو کتابوں کی نہیں جوتوں کی ضرورت ہے. صحیح بات ہے نا، جوتوں کی ضرورت ہے. بات آپ سمجھ رہے ہیں، مجھے تشریح کی ضرورت نہیں، جوتے پڑھیں گے تو پتہ چل جائے گا. تو اس لیے کتابیں پڑھو، کتابیں لکھو. اور ایک اور بات کہوں، ہم کتابیں پڑھتے ہیں، یہ اولیاء اللہ یہ دل پڑھتے ہیں، یہ چہرے پڑھتے ہیں. ہم کتاب لکھتے ہیں. کسی نے کہا کتابیں علماء کا سرمایہ ہے، کتاب لکھی جاتی ہے نا، اس کو پڑھا جاتا، اس سے فیض حاصل ہوتا ہے، نصیحت ملتی ہے، علم ملتا ہے. کہتے جی غریب نواز نے کون سی کتاب لکھی، اگر آپ کہتے ہیں وہ عالم ہے انہوں نے کون سی کتاب لکھی، ہم نے کہا ہاں انہوں نے کتاب لکھی. کون سی کتاب؟ قطب الدین بختیار کاکی، یہ کتاب انہوں نے. غریب نواز کی کتاب کا نام قطب الدین بختیار کاکی. قطب الدین بختیار کاکی نے کتاب لکھی، بابا فرید شکر گنج انہوں نے کتاب لکھی، سلطان المشائق نظام الدین اولیاء انہوں نے کتاب لکھی، اخی سراج آئینہ ہند رحمت اللہ علیہ انہوں نے کتاب لکھی، علاء الحق بدین گنج نبات رحمت اللہ علیہ انہوں نے کتاب لکھی، مخدوم سید اشرف جہانگیر سمنانی رحمت اللہ، سلسلہ چلتا رہا، اشرفی میاں تک پہنچا انہوں نے کتاب لکھی، سید طاہر اشرف جیلانی. کتابیں پڑھ کر رکھ دی جاتی ہیں. ان بزرگوں نے جو کتاب لکھی، یہ چلتی پھرتی کتاب تھی، یہ بولتی کتاب تھی، اس کو دیکھ کر لوگ دین اسلام میں داخل ہوئے. ہم بتاتے ہیں نا، یہی فرق ہے ہم میں ان بزرگان دین میں، ہم بتاتے ہیں وہ دکھاتے ہیں، ہم بتاتے ہیں وہ دکھاتے ہیں. ہم کہتے ہیں دین اسلام یہ ہے، دین اسلام یہ ہے، دین کی تعلیمات یہ ہیں، ہم یہی کہتے ہیں. وہ دین بتاتے نہیں تھے، دین دکھاتے تھے. وہ چلتے تھے، دین چلتا ہوا نظر آتا، وہ بولتے تھے، دین بولتا ہوا نظر آتا. ان کو دیکھ کر لوگ مسلمان ہوتے تھے. کتاب کو دیکھ کر ہدایت حاصل کی جا سکتی ہے، لیکن غریب نواز نے جو کتاب لکھی اس کو دیکھ کر ہزاروں ہندو مسلمان ہو گئے. وہ چلتی پھرتی کتاب تھی، اس کا نام قطب الدین بختیار کاکی، ایسی کتاب انہوں نے لکھی تھی. کردار سازی کی ہے ان بزرگان دین اور یہ کاملین، معاشرے کی اصلاح کی ہے ان بزرگان دین اور یہ کاملین. حضرت قطب ربانی کے پاس ایک شخص آتا ہے مرید ہونے کے لیے، میں مرید ہونا چاہتا ہوں. کہا ٹھیک ہو جاؤ، لیکن میری شرط کیا؟ سارے غیر شرعی کام کروں گا، غیر شرعی کام کروں گا، مجھے اجازت دیں تب میں بیعت کروں گا. اب یہ کیسے ہو سکتا؟ بیعت کا مقصد ہی یہ کہ آدمی توبہ کرے، بیعت کا مقصد یہی ہے نا. آج کل تو مقصد ہی دوسرا بنا لیا، آ کے کہتے جی ہم آپ کے مرید ہو گئے، ہماری تو شادی نہیں ہوئی ابھی تک، مرید ہوئے اتنا عرصہ ہوا بچے ہی نہیں، مرید ہو گئے ہم آپ کے مرید ہیں، ہماری نوکری نہیں لگی. ابھی بچہ ہونے کے لیے مرید ہوا تھا، شادی ہونے کے لیے مرید ہوا، یہ تو ویسے بھی ہو جاتا. مرید بچہ ہونے کے لیے نہیں، شادی کے لیے نہیں، کاروبار کے لیے نہیں، عاقبت درست کرنے کے لیے. आखिरत दुरुस्त करने के लिए तौबा करो सच्चे दिल के साथ, और जब नजरिया आखिरत होगी तो दुनिया खुद ब खुद दुरुस्त हो जाएगी। नजरिया दुनिया ना रखो, मैं बैठ हो जाऊं मेरा कारोबार लग जाए, मैं बैठ हो जाऊं मेरा ये काम हो जाए, बैठ हो जाऊं मेरी शादी हो जाए, बैठ हो जाऊं मेरी आकिबत दुरुस्त हो जाए, आखिरत दुरुस्त हो जाए। बैत का मकसद ये है, सच्चे दिल से तौबा करे इंसान। तो उसने आगे कहा हजरत बैत होना चाहता हूं, लेकिन शर्त यह है सारे गैर शरी काम करो। और करता क्या था, शराब भी पीता था, कोठे पर भी जाता था, जुआ भी खेलता था, सारे काम। मुरीदीन ने देखा हजरत तो इसको डांटेंगे, और हजरत की शख्सियत ही जला ली। हजरत कुतुब रब्बानी सूरह मुजम्मिल शरीफ जो मुसलसल पढ़े के अंदर जलाल का पैदा होना लाजमी है। फिर इसमें जात का चिल्ला कश्मीर की पहाड़ियों में 12 साल हजरत ने किया, तो तबीयत में जलाल गुस्सा था। लोगों ने कहा इसकी शामत आ गई, हजरत से ऐसी बात कर रहा कि मैं सारे गैर शरी काम करूंगा, आप मुझे इसकी इजाजत दें तब मैं बैत करूंगा। फरमाए जाओ इजाजत, इजाजत है लेकिन हमारी भी एक शर्त। तुम्हारी शर्त तुमने बता दी ना, अब हमारी भी एक शर्त, और वो शर्त ये है कि ये काम तुम सब करो लेकिन हमारे सामने नहीं करना, हमारे सामने नहीं करना। उसने सोचा ये कहा मेरे पीछे फिरेंगे, मैं कोई इनके सामने करूंगा, भाई सामने कोई करता है गलत काम चुप कर ही करता है। इंसान सोचता है मैं सबसे छुप गया, मैं कर रहा हूं, हालांकि कुरान कह रहा है यौम इज़िन तुहद्दिसु अख़बारहा, जमीन खबरें देगी, क्या खबरें देगी, फला ने फला दिन मेरे ऊपर ये गलत काम किया था। जब कोई नहीं देख रहा, जिस जमीन पर तुम ये काम कर रहे हो वो जमीन खबरें देगी, तुम्हारे हाथ पैर खबरें देंगे, ये हाथ बोलेगा, ये पैर बोलेगा, और ये मुंह ये जबान जो आज बोल रही है खामोश। कुरान कहता है अल यौम नख्तिमु अला अफवाहिहिम व तुकल्लमुना अयदीहिम व अर्जुलिहिम, हाथ और पैर कलाम करेंगे, क्या इनकार की गुंजाइश होगी, नहीं, चुप कर रहे हैं जी, कोई नहीं देख रहा, जिस जमीन पर कर रहे हो वो देखे। यौम इज़िन तुहद्दिसु अख़बारहा बि अन्न रब्बका औहाला, तुम्हारे रब ने उसे हुक्म दिया इस चीज का। अब उसने कहा कि हजरत कहा ठीक है जी, मैं राजी हूं, मुझे शर्त मंजूर, मैं आपके सामने नहीं करूंगा। चला गया, आपने बैत कर लिया। अब रात हुई, फिर तलब हुई कुछ पीने की, चला शराब खाने की तरफ, और जब पहुंचा तो देखा कि दरवाजे पे हजरत खड़े, फरमा रहे हमारे सामने, वहीं से भागा रही, यहां कैसे आ गई, किसने बता दिया इनको, किसी को पीछे लगाया इन्होंने जरूर, भाग गया वहां से। 2-3 दिन के बाद फिर तलब हुई, गया कोठे पर, और जब वहां पहुंचा तो दरवाजे पे खड़े हैं मेरे सामने, वहां से भी भागा। फिर गया जुआ खाने की तरफ, जब वहां पहुंचा तो देखा वहां हज़रत क़ुतुब रब्बानी मौजूद दरवाजे पर, इशारा किया मेरे सामने, यार ये कोई मेरे पीछे लगा है जो इनको बता रहा है, ये हर जगह पहुंच रहे हैं। जहां जहां गया हजरत को वहीं देखा, और जब देखा कि हर जगह मौजूद हैं, हर जगह से देख रहे हैं, यही मुरीदों की गफलत है कि पीर हमें देख नहीं रहा। बात समझ में आई, यही गफलत है कि पीर देख नहीं रहा, हर जगह से देखता है, अगर तुम्हें ना बताए तो बात अलग है। बात समझ में आई, मजमूई तौर पे कह रहा हूं, किसी एक फर्द के लिए नहीं कह रहा। अगर ये समझ ले कि मेरा पीर मेरे साथ है और मुझे देख रहा है, मेरा खुदा मेरे साथ है, कभी कोई गलत काम ना करे। जब उसने देखा हर जगह मौजूद, फिर दोबारा हजरत की खिदमत में हाजिर हुआ, हुजूर आप सही तौर पर मुझे बैत कर लो। मैंने तो समझा था कि मैंने अपनी शर्त मनवाकर आपको फंसा लिया, आपने तो शर्त मनवाकर मुझे फंसा दी, मुझे आपने तो मुझे फंसा दिया, हर जगह मौजूद है। फिर दोबारा सच्चे दिल से तौबा की, और लोगों ने देखा कि सच्चा पक्का मोमिन सुन्नी मुसलमान बन गया।
ये है किरदार साजी।
उन्होंने अपनी जबान से भी, अपने इन से भी, अपने तकवे से भी, अपनी रूहानियत से भी लोगों की किरदार साजी की। शख्स उनके पास आया और शख्सियत बनकर चला गया। ऐसी ऐसी शख्सियतें पैदा की और अपनी निगाह करम से अपने फर्जंद जानशीन हजरत अशरफुल मशाइख अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी अल-जिलानी नव्वर अल्लाह मरकदहु को ऐसी शख्सियत बना दिया कि फिर उनकी निगाह करम से हजारों शख्सियतें बन। कितने उलमा, कितने मशाइख उनकी निगाह करम से फैज हासिल कर गए। बुजुर्गों ने कहा उलमा की तीन किस्में हैं, तीन। अब उलमा सारे परेशान है, पता नहीं क्या किस्म। नहीं, परेशान होने की जरूरत नहीं। एक है उलमाए शामिल, एक है उलमाए आमिल और एक है उलमाए कामिल। तीन किस्में हैं उलमा की। अब सब देख ले कौन किस्में हैं। एक है उलमाए शामिल, इल्म पढ़ा उलमा में शामिल हो, भाई सनद मिली ना, उलमा में शामिल है लेकिन ना इल्म है ना अमल है, ना ऐसे बहुत सारे, लेकिन अल्हम्दुलिल्लाह इसमें से कोई नहीं, इनमें से कोई नहीं। इल्म पढ़ा, कितने लोग इल्म पढ़ते, कितने लोग दारुलूम से फारिग होते, क्या सबके सब अल्लामा और फहामा बन जाते, सबके सब उरूज पर पहुंचते? नहीं। किसी ने किस मकसद के लिए पढ़ा, किसी ने किस मकसद के लिए, और कमाल तो ये कि सनद मिली तो हम सब कुछ हैं, बस हम बहरुल उलूम। हालांकि नहरुल उलूम भी नहीं होता बेचारे, और लिखते बहरुल उलूम। बुजुर्गारे दीन की शान तो यही है, वो कहते हम कुछ नहीं। गौसे आदम ने कहा मैं कुछ नहीं, गरीब नवाज ने कहा मैं कुछ नहीं, मुजद्दिद अल-फैसानी ने कहा मैं कुछ नहीं, मखदूम समनानी ने कहा मैं कुछ नहीं। उन्होंने कहा कुछ नहीं, खुदा ने सब कुछ बना दिया। कोई महबूब रब्बानी तो कोई महबूब सुभानी, कोई मुजद्दिद अल-फैसानी तो कोई खुदबे रब्बानी। एक से एक दर्जे मरतबे पाते रहे, मकामात पाते रहे, इसलिए झुकते रहे, खुदा इन्हें बुलंद करता रहा। और जो खुद कहे मैं हूं, अल्लाह फरमाता है तो कुछ नहीं। तो उलमाए शामिल, इल्म हासिल किया, सनद मिली, उलमा में शामिल हो गए, लेकिन ना इल्म ना अमल। दूसरे हैं उलमाए, क्या बताया तुम्हें, आमिल। शुक्र आपको याद है, आप लोग गौर से सुन रहे, जिन्होंने इल्म हासिल किया और अमल भी किया। अल्हम्दुलिल्लाह ये सारे बच, अल्लाह ताला हमें उन्हीं में रखे। इल्म पर अमल जो करे वही सबसे बड़ा आमिल। और तीसरे हैं उलमाए कामिल जो वहां लेटे हुए, वो हैं उलमाए कामिल जिनकी नजर से लोग कामिल हो जाए। कामिल वही है। अभी हमारे एक मुकर्रर साहब ने गालिबन हामिद अली नासिर साहब या किसी ने अपनी तकरीर में कहा था ना कि हज़रत कुतुब रब्बानी के पास एक शख्स आया, मैं आमिल बनना चाहता हूं। फरमाया आमिल नहीं बनो, कामिल बनो। इसलिए कि आमिल का अमल कब्र तक रह जाता है, कामिल के मजार से भी फैज जारी होता। हकीकत यही है। 62 साल हो चुके हैं, आज भी फैज जारी, और इंशाल्लाह जारी रहेगा, और जैसे जैसे वह गुजरता रहेगा फैज में इजाफा ही होता रहेगा। दुनिया वाले जाते हैं, चंद साल याद रखा, उसके बाद नसीया मनसिया हो, भूल गए कहां था, कहां पैदा हुआ, क्या हुआ। इनके विसाल को जितना अरसा गुजरता है इनकी याद और बढ़ती, इनके तसरफात और बढ़ते हैं। हम इनकी बारगाह में क्यों हाजिर होते हैं? देखो, किसी भी चीज को हासिल करने के लिए दो चीजें होती हैं। किसी को कोई ओहदा चाहिए, कोई मनसब चाहिए, कोई डिवीजन चाहिए, कोई कामयाबी चाहिए, कोई बड़ी नौकरी चाहिए, दो चीजें। सबसे पहली चीज मेरिट, काबिलियत होनी चाहिए ना। अगर डॉक्टर बन रहा है, वो किसी ऐसे मकाम पर जाए कि भाई मुझे कोई क्लिनिक मिल जाए, कि अस्पताल में जॉब मिल जाए, तो मेरिट चाहिए, उसकी पूरी सनद होनी चाहिए, मेडिकल की सर्टिफिकेट पूरी। इसी तरह इंजीनियर, इसी तरह वकील, जिस शोबे में आप जाएं। और दूसरी चीज होती है सिफारिश, सिफारिश कायद आजम, वो किसी ने क्लिप चलाया कि कायद आजम आज तक काम कर रहे हैं, आज तक काम कर रहे हैं। एक मुकदमे में एक वकील साहब ने कानून की किताब में हजार हजार के नोट रखे और उसका सफा नंबर याद कर लिया। मुकदमा जो था बिल्कुल खिलाफ जा रहा था, उसने रखा और जाकर बड़े जोर से किताब जज के सामने पेश की। जज साहब, ये कानून की किताब है जिसका मुकदमा मैं लड़ रहा हूं, इसके मुताबिक इसमें दलाइल मौजूद हैं, ये मुकदमा खिलाफ नहीं जाना चाहिए, फैसला हमारे हक में, इसलिए इस कानून की किताब में दलाइल मौजूद है, और सफा नंबर बता दिया। जज साहब ने खोल के देखा, पैसे रखे हैं, तीन जगह रख दिए, 3,000 हो गए। जज साहब ने किताब बंद की, कहा ऐसी चार दलीलें और चाहिए, ऐसी चार और चाहिए। तो यही आजकल हो रहा, कायद आजम आज तक काम कर रहे हैं, बड़ा अल्लाह ने उनको उरूज दिया, मरने के बाद भी काम कर रहे हैं, जिसको देखो वही दिखा दिया, काम हो गया। तो कहना ये चाह रहा था, मैं ये बता रहा था कि एक होता है मैरिट और एक होती सिफारिश, ठीक है ना। सिफारिश से बड़े बड़े काम हो जाते, मेरिट वाले पीछे रह जाते, सिफारिश वाले आगे बढ़ जाते। कितने लोग हमारे पास आए कि जी मैंने बिल्कुल इम्तिहान दिया और मैं बिल्कुल क्वालिफाइड था, मेरे पास ये था वो था, सेहत के हिसाब से, कद के हिसाब से, फना के हिसाब से, लेकिन ऐलान तो दूसरे का हो गया, नाम तो दूसरे का आ गया। कैसे? ऊपर से फोन आ गया, ये हमारा बंदा है कर दो, हमारा बंदा है कर दो। कहां से फोन आया? गवर्नर, वजीर आजम और ऊपर होता है ना। अब मसला यह है कि हम मेरिट वाले तो है नहीं, हम तो सिफारिश वाले हैं। मेरिट है ना, नमाज है ना, रोजा ना हज ना जकात, कुछ नहीं, ना इल्म है ना अमल, कुछ नहीं है, हम तो सिफारिश वाले हैं, हम तो सिफारिश वाले हैं। अशरफुल मशाइख से अर्ज कर देंगे, वो आगे अर्ज कर देंगे, वो आगे अर्ज कर देंगे, वो गौसे आजम से कहेंगे, वो रसूल आजम से कहेंगे, सिफारिश हो जाएगी, बख्शिश हो जाएगी। समझ में आई बात? हम तो सिफारिशी, इसीलिए इनके दामन को पकड़े हुए हैं कि इंशाअल्लाह ताला इनके दामन की वजह से यहां भी कामयाब और वहां भी कामयाब। आज आप लोग जो बुजुर्गाने दीन के हजरत खुतबे रब्बानी के उर्स में यहां मौजूद हैं, इंशाअल्लाह इस यकीन के साथ उठकर जाइए, उनका फैज मिलेगा, उनकी निगाह करम मिलेगी। जब जिंदगी में उन्होंने किसी को वापस नहीं लौटाया तो विसाल के बाद कैसे लौटा था, यह उनका वतीरा ही नहीं। अल्हम्दुलिल्लाह हम ऐसे बुजुर्ग के दामन से मुंसलिक हैं। अल्लाह तबारक व ताला ने इल्म, रूहानियत, तकवा, परहेजगारी हर चीज उनकी जात में जमा फरमा दी, और तबलीग दीन के लिए उन्होंने जिस तरह काम किया, अगर दलाइल का मौका आया, अगर मुनाजरे का मौका आया, तो अपने इल्मी दलाइल से इस्लाम की हक्कानियत को साबित किया, और अगर जादूगरों से मुकाबले का मौका आया तो अपनी रूहानियत के जरिए उनके जादू को खत्म करके इस्लाम की हक्कानियत को साबित, और लोगों को बता दिया कि जब गुलाम ऐसा है तो फिर आका कैसा हो, जब वलीउल्लाह का यह मकाम है तो हबीबुल्लाह का क्या मकाम हो। अल्हम्दुलिल्लाह अला ऐसा नहीं, मैं ये बात तहदी से नेमत के तौर पे कह रहा हूं कि हमारे पास दीन के लिहाज से, रूहानियत के लिहाज से, शरीयत के लिहाज से हर चीज की सनद मौजूद। हम बे सनद नहीं है, हम बे वसीला नहीं है, न बे वसीला है न बे सनद। जो बुजुर्गान दीन से सनद चली आ रही है, और हजरत कुतुबे रब्बानी की कैफियत क्या थी कि आपको खिलाफतें मिली मुख्तलिफ सलासिल से, तो एक सनद से नहीं कई सनदों से। अब आप सिलसिला कादरिया की खिलाफत 5 सनदों से हजरत कुतुबे रब्बानी के पास, 5 सनदों से। सिलसिला नक्शबंदिया की इजाजत व खिलाफत 2 सनदों से। सिलसिला सोहरवदिया की इजाजत व खिलाफत 2 सनदों से। सिलसिला उवैसिया की 1 सनद से। इसी तरह दीगर सलासिल की खिलाफत कई सनदों से आपको हासिल, और वही सारी उन्होंने अपने फर्जंद हजरत अशरफुल मशाइख को अता फरमाई, और उन्होंने इस फकीर को अता फरमाई, और ये फकीर आगे पहुंचा। حضرت کا ایک مشن اور تھا اور وہ یہ تھا کہ دین کی ترویج اور اشاعت کی جائے. جس طرح کہ آپ نے سنا کہ فرمایا کہ جہاں میرا مزار ہوگا ایک مسجد ہوگی, ایک مدرسہ ہوگا, ایک محفل خانہ ہوگا, دین کی تعلیم ہوگی, قرآن کی تعلیم ہوگی, لوگ وہاں سے فیض حاصل کریں. تو والد گرامی کا بھی ایک بہت بڑا یہ خواب تھا کہ درس نظامیہ کا باقاعدہ ایک مدرسہ قائم کیا جائے, لیکن جگہ کی وجہ سے ہم اس وقت نہ کر سکے. لیکن حفظ قرآن اور ناظرہ کا مدرسہ اسی وقت قائم ہو گیا تھا جب مزار مبارک بنا, اور اب تک بے شمار حفاظ اور ناظرہ کلام پاک مکمل کرنے والے یہاں سے فارغ التحصیل ہوئے. گزشتہ سال اسی گلی میں ایک جگہ لی گئی, اور وہ بھی اس طرح ملی کہ جو ہمارے بہم و گمان میں بھی نہیں تھا, یہ حضرت کی کرامت. انتظام ہو گیا, جامع طاہر اشرف کی عظیم الشان عمارت قائم ہوئی, اور گزشتہ سال سے وہاں پر الحمدللہ درس نظامیہ کا آغاز کر دیا. ابھی فی الحال دو مدرس ہمارے, ایک علامہ انس قادری صاحب دامت برکاتہم العالیہ, جو بڑی محنت کے ساتھ پڑھا رہے ہیں, اور انہوں نے ماشاءاللہ بندیال سے بھی تعلیم حاصل کی ہے اور دیگر مدارس سے بھی انہوں نے تعلیم حاصل کی ہے. اللہ تعالیٰ ان کے علم میں عمر میں برکت عطا فرمائے. بڑی محبت اور ذوق و شوق کے ساتھ یہ پڑھا رہے ہیں, اور جن دو طلبہ نے یہاں گفتگو کی ان پر محنت انہوں نے ہی کی. اللہ تعالیٰ ان کی عمر میں برکت عطا فرمائے, اور یہ ایک اچھا سلسلہ انہوں نے تیار کیا تاکہ اس کی وجہ سے لوگوں کو حضرت قطب ربانی کے متعلق معلومات حاصل ہوں. دوسرے میرے فرزند اکبر صاحب دادا سید مکرم اشرف جیلانی زیدہ مجدہ, انہوں نے بھی تدریس کا سلسلہ شروع کر دیا. آپ حضرات بھی ان کے لیے بھی دعا کریں کہ اللہ تعالیٰ انہیں استقامت عطا فرمائے, اور ابھی سے یہ سلسلہ چلے اور پھر آگے سلسلہ جاری رہے. الحمدللہ حضرت قطب ربانی کا جو خواب تھا, حضرت اشرف المشائخ کا جو خواب تھا, ہم نے پوری کوشش کی کہ اس کو تکمیل تک پہنچائیں جو ان کے مقاصد تھے. انشاءاللہ تعالی جس طرح غوث اعظم نے بغداد میں اپنی خانقاہ قائم کی تھی, جہاں علم بھی تھا, عمل بھی تھا, شریعت بھی تھی, طریقت بھی تھی, حقیقت بھی, معرفت بھی, وہ صرف شیخ طریقت نہیں تھے, عامل شریعت بھی تھے, رہبر طریقت بھی تھے. اور جو غوث کی بارگاہ میں آتا تھا وہ شریعت اور طریقت دونوں کے علوم لے کر جاتا. اسی طرح ایک وقت آئے گا کہ یہ درگاہ یہاں سے بھی نکلنے والا عالم شریعت بھی ہوگا, عامل طریقت بھی. یہ ہماری کوشش ہے اور نظر کرم ہے حضرت قطب ربانی اور حضرت اشرف المشائخ رحمۃ اللہ علیہ. یہ تمام چیزیں آپ کے سامنے پیش کرنے کا مقصد یہی ہے کہ ان بزرگان دین اور یہ کاملین کی سب سے بڑی کرامت یہی ہے کہ آج آپ اس وقت یہاں پر موجود ہیں, اور اس سے بڑی کرامت یہ ہے کہ جو ان کی زبان مبارک سے نکلا وقت کے ساتھ ساتھ وہ سارے کام ہو رہے ہیں. اور انشاءاللہ ایک وقت آئے گا کہ یہ عظیم و شان ایک دارالعلوم میں تبدیل ہو جائے. اس درگاہ سے علماء کو بھی فیض ملا خلافت کی صورت میں, مشائخ کو بھی فیض ملا خلافت کی صورت میں, نعت خواہوں کو فیض ملا نشان اشرف کی صورت میں, خدام کو فیض ملا نشان اشرف کی صورت میں, اور دیگر عوام الناس کو جو فیض ملا اس کو تو بیان نہیں کیا جا سکتا. کتنے لوگ آئے اور یہاں سے فیضیاب ہو کر چلے گئے, یہ سب نگاہ کرم حضرت قطب ربانی کی ہے. انہی کا فیض جاری ہے اور انشاءاللہ تا قیامت جاری رہے گی. اللہ تبارک و تعالی ہم سب کو ان بزرگان دین اولیاء کاملین کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے. ان کی اتباع, ان کی فرما برداری اور ان کی طرح زندگی گزارنے کی توفیق عطا فرمائے. ان کے فیض و برکات کو جاری و ساری رکھے. مرکزی حلقہ اشرفیہ کے تمام اراکین, ہماری آئی ٹی ٹیم جس کی وجہ سے یہ پروگرام لائیو جا رہا, اور ہمارے وہ تمام مریدین جو ہالینڈ میں ہیں, جو ساؤتھ افریقہ میں ہیں, جو دبئی میں ہیں اور دیگر مقامات پر موریشس میں ہیں, الحمدللہ اس وقت اس سارے پروگرام کو لائیو دیکھ رہے ہیں. تو یہ سب ان لوگوں کی وجہ سے ہے, ان کے لیے بھی ہم دعا کرتے ہیں اللہ تعالیٰ ان کے علم و عمل میں برکت عطا فرمائے. یہ علماء کرام جو تشریف لائے اور دور دراز مقامات سے, ہمارے علامہ مجاہد علی نعیمی صاحب, ہمارے ساجد نواز صاحب یہ ملتان سے تشریف لائے, وہ ناروال سے تشریف لائے, اور شاہ فیصل کالونی کے تمام علماء, ان کے علاوہ جتنے بھی علماء تشریف لائے, میں قلب کی گہرائیوں سے ان سب کو خوش آمدید کہتا ہوں, ان کا شکریہ ادا کرتا ہوں. وہ تشریف لائے, انہوں نے ہماری رونق میں اضافہ کیا. انشاءاللہ تعالی حضرت قطب ربانی کا فیض جاری ہے اور جاری رہے گا. اللہ رب العالمین ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.